नमस्कार, उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म विष्णु विश्वकर्मा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा आज हामी नेपाली कृषिको अनुसन्धानमा बंगलादेशी वैज्ञानिकको चासो, धानको ब्याड राख्ने विधि र मकै बाली लगाउने तरिकाका विषयमा छलफल गर्दैछौ। शुरूमा एउटा कृषि गतिविधि। जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा परेको असरका विषयमा बंगलादेशका वैज्ञानिकले नेपाली वैज्ञानिकसँग छलफल गरेका छन्। विश्व बैंकको सहयोगमा नेपाल कृषि अनुसन्धान परिषद नार्कमा संचालित परीक्षण परियोजना अन्तर्गत मौसमले कृषि उत्पादन क्षेत्रमा पारेको असरका विषयमा उनीहरूले यसै हप्ता खुमलटारमा रहेको नार्क परिसरमा आएर नेपाली वैज्ञानिकसँग छलफल गरेका हुन्। छलफलमा उनीहरूले नेपाली कृषि क्षेत्रको अनुसन्धान, जलवायु परिवर्तनले पारेको असर र यसको समाधानका लागि चासो राखेका थिए। नार्कमा आएका बंगलादेशी वैज्ञानिकले नेपाली कृषि क्षेत्र र जलवायु परिवर्तनको असरका विषयमा के चासो राखे भनेर मैले नार्कका प्रवक्ता हरिकृष्ण उप्रेतीसँग सोधेको छु।
यो चाहिँ यो विश्व बैंकको सहयोगमा अहिले हाम्रो नेपालमा चाहिँ यो पीपीआर प्रोजेक्ट भन्छ कि पाइलट प्रोजेक्ट फर क्लाइमेट रिजिलियन्ट भनेर भन्छ। यो वातावरणमा आएको परिवर्तनले कृषिमा चाहिँ कस्तो किसिमको असर परेको छ, पर्न लागिरहेछ, त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने सम्बन्धमा एउटा वर्ल्ड बैंकको सहयोगमा पाइलट प्रोजेक्ट सञ्चालन भएको छ। यो हाम्रो चाहिँ अलमोस्ट अब यो आउने असोज कार्तिकमा सकिन्छ, हामी अन्तिम अवस्थामा आएका छौँ। यसमा वास्तवमा वर्ल्ड बैंकको भनाइअनुसार यो अरू देशमा पनि, अरू अफ्रिकन कन्ट्रीमा कता कता पनि भएको छ, उनीहरूको भनाइअनुसार चाहिँ नेपालमा अरू देशको तुलनामा नेपालमा सफल भएको भन्ने कुराहरू चाहिँ उनीहरूको रिपोर्टिङ भएको हुनाले अहिले वर्ल्ड बैंकले बंगलादेशमा पनि वातावरणको कारणबाट, वातावरण परिवर्तनबाट बढी प्रभावित हुने देश हो त्यो पनि। त्यही कारणले वर्ल्ड बैंकले पनि अहिले त्यहाँ चाहिँ त्यो प्रोजेक्ट चाहिँ त्यहाँ सञ्चालन गर्न खोजिरहेको छ। त्यस कारणले नेपालमा के कस्तो किसिमले चाहिँ गरिएर छ त यो क्लाइमेट रिजिलियन्ट अथवा यो वातावरण परिवर्तन भएर आएका जोखिमहरूलाई कसरी न्यूनीकरण गर्न कस्ता कस्ता कार्यक्रमहरू सञ्चालन गराएर छ त भन्ने बुझ्नको लागि उनीहरूको मुख्य उद्देश्य त्यो हो। त्यस कारणले हामी यो वातावरण पीपीसीआर प्रोजेक्टसँग सम्बन्धित संस्थाहरूसँग इन्टरेक्सन गर्न, छलफल गर्न, हामीले गरेका गतिविधिहरूको बारेमा अवलोकन गर्न चाहिँ उनीहरू आएका हुन्।
उहाँ हुनुहुन्थ्यो नार्कका प्रवक्ता हरिकृष्ण उप्रेती। जलवायु परिवर्तनले कृषि उत्पादनमा पारेको असरलाई कसरी कम गर्ने भन्ने विषयमा सञ्चालन भइरहेको परियोजनाको विषयमा जानकारी दिँदै कृषि गतिविधिपछि अब लागो आजको पहिलो विषयतर्फ। यति बेला देशका विभिन्न ठाउँमा धानको बिउ राख्ने बेला भएको छ। धेरै किसानले असार साउनमा रोप्ने धानका लागि यति बेला धानको ब्याड राखिरहेका छन्। खास गरी तराई र पहाड़ी क्षेत्रमा रोपिने धानको ब्याड राख्दा के कुरामा ध्यान दिनुपर्ला भनेर मैले धानबाली विज्ञ तथा नारका प्रवक्ता समेत रहनुभएका वैज्ञानिक हरिकृष्ण उप्रेतीसँग कुराकानी गरेको छु।
ब्याड राख्नुभन्दा अगाडिबाट हाम्रा किसान दाजुभाइले के विचार गर्नु पर्यो भने आफूले आफ्नो खेतबारी कस्तो अवस्थामा छ, मतलब हामी आकाशीय खेतीमा भर पर्ने हो कि, हामीसँग सिंचाई कुलो छ सधैँभरि, हामी भनेको बेलामा रोप्न सक्छौ कि सक्दैनौ, त्यसलाई ध्यान दिनु पर्यो एउटा कुरो। अनि अर्को कुरो, हामीले कस्तो किसिमको धान लगाउने, लामो समय लगा पाक्ने खालको धान लगाउने कि छोटो समयमा पाक्ने धान लगाएर पछि त्यो धान काटेपछि अरू कुनै बाली लगाउने कि, यी कुराहरूलाई विचार गरेर हामीले पहिला जात छनौट गर्नु पर्यो। आफ्नो ठाउँ अनुसार, आफ्नो खेतीबाली प्रणाली अनुसार जात छनौट गर्नु पर्यो। अनि त्यो जात चाहिँ आफूसँग छ कि छैन, आफूले चाहिँ जोगाड गरिराखेको छ कि छैन, त्यो कुरा भयो एउटा भने, सकेसम्म म चाहिँ यो फ्रेस नयाँ ताजा बिउ चाहिँ खरिद गर्नलाई अथवा व्यवस्थापन गर्नलाई चाहिँ म अनुरोध गर्छु। त्यसरी बिउको जोगाड गर्नु पर्यो, त्यो अनुसारले नै मगाउनु पर्यो आफ्नो क्षेत्रमा कहाँनिर पाइन्छ, कुन एग्रोभेटमा पाइने हो कि अथवा सहकारीमा जानुपर्ने हो कि, अथवा नजिकको कृषि फार्महरू छ भने कृषि फार्महरू जाने हो कि, कहाँबाट गर्ने, त्यो कुरा चाहिँ जोगाड गरेर त्यसरी बिउको व्यवस्थापन गर्नु पर्यो। र अनि बिउ त्यसरी व्यवस्थापन गरिसकेपछि अनि ब्याड राख्नुभन्दा अगाडिबाट हामी चाहिँ के भन्छौँ, बिउ उपचार गर्नलाई चाहिँ मुख्य ध्यान दिनुपर्ने हुन्छ। त्यो बिउ उपचार गर्नु हो यदि भने अहिले थोरै खर्चमा थोरै समयमा थोरै मेहनतमा हामीले बाली चाहिँ सुरक्षा गर्न सक्छौँ, सुरक्षित बाली लिन सक्छौँ, पछिको लागत घटाउन सक्छौँ। किनभने अहिले यो हामीले जात सिफारिस गर्नखेरि सकेसम्म चाहिँ अहिलेको हावापानी अनुसार मिल्दोजुल्दो र अहिले देखिएका रोग किराहरू चाहिँ सहन सक्ने खालका चाहिँ जातहरू सिफारिस गरिया हुन्छ। ती जातहरू चाहिँ हुँदाहुँदै पनि यो मौसमी प्रतिकूलताले गर्नखेरि समय समयमा रोगहरू लाग्न सक्छ, किराहरूले अट्याक गर्न सक्छ। त्यस कारणले मुख्य गरेर रोगहरू हो बिउ उपचार गर्नुपर्ने हुन्छ। त्यो चाहिँ बिउ उपचार गर्नलाई चाहिँ अहिले किसान दाजुभाइहरूले ब्याड राख्नुभन्दा कम्तीमा पनि चार दिन पाँच दिन अगाडि नै बिउलाई चाहिँ उपचार गर्नुपर्छ। बिउ उपचार गर्नलाई चाहिँ बजारमा बेबिस्टिन भन्ने विषादी पाइन्छ। त्यो चाहिँ यो फङ्गसबाट भनेको ढुसीजन्य रोगहरूबाट हुने रोगहरूलाई चाहिँ नियन्त्रण गर्छ त्यसले। त्यो बेबिस्टिन चाहिँ प्रति केजी 2.5-3 ग्राम प्रति केजी धानको बिउको हिसाबले मिसाएर त्यसलाई राम्रोसँग सुक्खा चलाउने, त्यसलाई कुनै पानीमा मोल्नु पनि परेन, सुक्खा चलाउने एउटा बाल्टिनमा अथवा डालोमा केमा राख्ने हो। तर त्यो गर्ने बेला आफूले मास्क लाउनु पर्यो अथवा नाकमुख छोप्नु पर्यो, त्यो गरेर चाहिँ सुरक्षित अपनाएर त्यो गर्ने अनिखेर सुक्खा चलाउने, ताकि यस्तो किसिमले चलाउने कि हरेक दानामा चाहिँ त्यो पाउडरको कण चाहिँ परोस्, त्यो हिसाबले चाहिँ उपचार गरेर राखेको ब्याड बिउ चाहिँ अनिखेर ब्याड राख्नुपर्ने हुन्छ। अब यति गरिसकेपछि अब ब्याड राख्ने कुरा आयो, ब्याड राख्नलाई अब हामीले चाहिँ हाम्रो किसान दाजुभाइलाई नै थाहा छ हुने बिरुवाको चिल्लोपात भन्ने कुराहरू छ। त्यस कारणले त्यो बिरुवा हुने गराउनलाई चिल्लोपात बलियो हृष्टपुष्ट गराउनको लागि चाहिँ हामीले ध्यान दिनुपर्ने हुन्छ।
त्यो भनेको बिउ छनौटमै ध्यान दिनु,
बिउ छनौटमा एउटा ध्यान दिनु पर्यो र अनिखेर ब्याड राख्ने बेलामा पनि ध्यान दिनु पर्यो। अब बिउ छनौटको कुरा त मैले अघि भनिसकिहालेँ होइन, अब आफ्नै घरको बिउ राख्ने हो भने चाहिँ फेरि एकचोटि बिउको अर्को छनौट गर्ने तपाईँले सम्झाउनु भयो, बिउ छनौट गर्नुपर्ने हुन्छ। आफ्नै घरको बिउ अहिले गत वर्ष मात्रै किने हो, अहिले म आफ्नै घरको बिउ लगाउँछु भन्नुहुन्छ यदि भने उहाँले पहिले पनि अब बिउ त पक्कै बलाएर अथवा राम्रो पाकेको ठाउँको राख्नुभएको होला। त्यो राख्दा राख्दै पनि भण्डारणमा बस्दाखेरि चाहिँ हाम्रो घरको आफ्नो साधारण भण्डारणमा राख्दाखेरि चाहिँ बिउ राख्ने खालको अवस्था नभएर त्यसमा रोग किराहरू लागेको अनि बिउ राम्रोसँग नछान्निएको पनि हुनसक्छ। त्यस कारणले त्यो छान्नको लागि चाहिँ सिम साधारण तरिका भनेको नुन पानीको झोलमा त्यो बिउलाई चाहिँ राख्ने, त्यो चाहिँ कसरी गर्नुपर्यो, नुन पानीको झोल चाहिँ कसरी बनाउनु पर्यो भनेदेखि त्यसलाई चाहिँ एक लिटर पानीमा 200 ग्राम 250 ग्राम जति चाहिँ नुन राख्ने अथवा 3 लिटर पानीमा 0.5 किलो नुन राखेर गर्यो भने पनि बेस्ट हुन्छ। त्यो राखेर त्यसमा कति बिउ चाहिँ हामीले राख्न सक्छौँ, 1 किलो अथवा 0.5 किलो कति राख्न सकिन्छ त्यो राख्ने, त्यही हिसाबले आफ्नो बिउ कति छ त्यो हिसाबले भोल्युम धेरै बढाउन पनि सकिन्छ। त्यो झोललाई फेरि पटक पटक प्रयोग पनि गर्न सकिन्छ गर्नलाई, त्यो हिसाबले गर्ने। त्यसमा चाहिँ हाम्रो बिउको लागि छुट्याएको धानहरू त्यसमा हाल्ने अनि त्यसमा चलाउने, चलाइसकेपछि त्यो रोग लागेका किरा लागेका राम्रोसँग नपाकेका राम्रोसँग नभरिएका दानाहरू चाहिँ माथि तैरिन्छ। पुष्ट दानाहरू रोगले रोग किराले एट्याक नगरेको अथवा रोग किरा नलागेका दानाहरू चाहिँ पुष्ट दानाहरू चाहिँ तल पानीमा थिग्रिन्छ। अब हामीले माथिको त्यो उत्रेका पानीमा उत्रेकोहरूलाई हटाएर त्यो अब चामल बनाउने त्यो आफ्नो खाने प्रयोजनमा गरे हुन्छ भने अनि तलको पिँधमा बसेको पुष्ट दानाहरूलाई चाहिँ झिकेर तुरुन्तै खाली पानीले एक दुईचोटि पखालेर अनि त्यसलाई चाहिँ छायामा सुकाउने अनि अख्राएर राख्ने, अख्रिसकेपछि अनि मैले अघि भनेको बिउ उपचार गर्ने, बेबिस्टिन्डी उपचार गरेर राखेपछि त्यसबाट राम्रो बेर्नाहरू उम्रिन्छ। त्यो चाहिँ एउटा भयो भने अब ब्याडमा ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भने ब्याड चाहिँ हामीले मलिलो ठाउँमा राख्नु पर्यो, आफूले जो हेरचाह गर्न सक्ने ठाउँमा राख्नु पर्यो र ब्याडमा मल खात गरेर त्यसलाई चाहिँ एकदम पुष्ट बलियो स्वस्थ बेर्नाहरू चाहिँ उत्पादन गर्ने हिसाबले राख्न सकिन्छ। एउटा पाटो त्यो भयो भने अर्को तराईतिरका किसानहरूले पहाडमा त अलिक भ्याउँदैन होला, अब तराईतिरका किसानलाई अझै पनि समय छ यो गर्न भ्याइँदैन भने माटोको एउटा निर्मलीकरण भन्ने छ, सोलराइजेसन सोइल सोलराइजेसन भन्ने एउटा प्रविधि छ, प्लास्टिकले माटोलाई छोप्ने, चिस्यान भएको अहिले त पानी परेको छ, पानी परेकै बेलामा खनजोत गरेर त्यो आफ्नो ब्याड राख्ने जति एरियामा प्लास्टिकले छोप्ने अनि प्लास्टिक चाहिँ त्यो अब त्यो गर्नखेरि चाहिँ अब प्लास्टिकको साइज अनुसारले अथवा आफूलाई व्यवस्थापन गर्न सजिलो हुने हिसाबले हामी चाहिँ प्राय गरेर 1.5 मिटरको चाहिँ चौडाइ अब लम्बाइ चाहिँ आफ्नो अनुकूलमा जग्गाको अवस्था अनुसार चाहिँ बनाएर हामी त्यो प्लास्टिकले छोप्छौँ त्यहाँ खनजोत गर्ने त्यसलाई फुटाउने अलि चिसान भएकै बेलामा त्यसलाई चाहिँ खनजोत गरेर अनि प्लास्टिकले छोपेर हावा नछिर्ने प्लास्टिक अझ अलिक बढी गेजको भयो भने अझ राम्रो त्यो प्लास्टिकले राखेर सेतो प्लास्टिक अरू प्लास्टिक होइन फेरि सेतो प्लास्टिकले चाहिँ छोप्ने अनि त्यसले चाहिँ के गर्छ भन्दाखेरि सूर्यको किरणले अब यो जेठमा त बढी घाम लाग्छ सूर्यको किरणले त्यो माटोमा भएका झारपातका बिरुवाहरू रोग किराहरू माटोमा भएका रोग किराका जीवाणुहरू त्यो सबैलाई त्यसले मारिदिन्छ त्यो तातोले मारिदिन्छ त्यो गरेर हामीले 20-25 दिन अथवा बढीमा 1.5 महिनासम्म राख्नु चाहिँ अब त 1.5 महिना त समय छैन त्यसै गरी छोपेर राखेको माटोलाई ब्याड राख्नुभन्दा 1-2 दिन अगाडि त्यो प्लास्टिकबाट निकालेर हावा खेल्न दिएर अनि भोलिपल्ट ब्याड राख्ने गर्यो भने त्यसबाट निस्केको ब्याड एकदम स्वच्छ राम्रो देखिन्छ यसरी चाहिँ हामीले स्वस्थ बेर्ना उत्पादन गर्न सकिन्छ
धानको ब्याड उम्रेको कति दिनपछि त्यो रोप्न हुन्छ
धानको ब्याड रोप्नलाई तपाईँले यो पनि एउटा इम्पोर्टेन्ट कुरा किसान दाजुभाइले चाहिँ गर्नपर्ने कुरा हामीले सकेसम्म कलिलो बेर्ना रोप्नलाई हामी प्राथमिकता दिन्छौँ तर यस्तो कलिलो होस् कि खेतको व्यवस्थापन गर्न बाउसी गर्न हिल्याउन पनि सजिलो होस् त्यो हिसाबले हाम्रो अनुसन्धानले के देखाएको छ भने सबभन्दा उपयुक्त भनेको 20-25 दिनको बेर्ना हो ठ्याक्क भन्दाखेरि 21 दिनको बेर्ना रोप्दाखेरि सबभन्दा बढी राम्रो उत्पादन देखाएको छ हाम्रो अनुसन्धान त्यस कारणले अब ठ्याक्कै 21 दिनमा रोप्न सक्ने अनुकूल त नहोला किसान दाजुभाइहरूको अब पानीको अवस्थाले आफ्नो जनशक्तिको अवस्थाले विभिन्न कारणले अनिखेर खेती बाली प्रणालीको हिसाबले चाहिँ त्यो असर गर्न सक्छ त्यस कारणले हामीले ब्याड राख्ने यस्तो किसिमबाट राख्नु पर्यो कि यदि सिँचाइ सुविधा छ भनेको समयमा रोप्न सकिन्छ भने त्यही 20-21 दिनको बेर्ना रोप्न सक्ने हिसाबले हामीले ब्याड राख्यो भने बढी उत्पादन दिन सकिन्छ
उहाँ हुनुहुन्थ्यो नारका धानबाली विज्ञ हरिकृष्ण उप्रेती धानको ब्याड राख्ने तरिकाका विषयमा जानकारी दिँदै धानको ब्याड राख्ने तरिकापछि अब मकै बाली लगाउने तरिकाका विषयमा छलफल गरौं अहिले देशका विभिन्न ठाउँमा किसानले धमाधम मकै लगाइरहेका छन् यस वर्ष वैशाख महिनाबाटै पानी परेकाले किसानलाई मकै लगाउन केही सजिलो भएको छ धान र गहुँपछि मुख्य बाली मानिने मकै लगाउने तरिकाका विषयमा मैले नारका मकै बाली विज्ञ रमेश आचार्यसँग कुराकानी गरेको छु
मकै कसरी लाउने त अब किसानलाई पहिलेदेखि थाहा भएकै कुरा हो होइन अब विशेष मकैको सिजन आइसके पश्चात अब अहिले भनौँ अहिले जेठको पहिलो हप्ता छ अब ठाउँ अनुसार होइन किसानहरूले फरक फरक समयमा चाहिँ मकै लगाइरहेछन् अब जस्तै तराईको क्षेत्रमा 12 महिना मकै लगाउने समय हुन्छ 3 पटकसम्म लगाइन्छ तराईमा भने मध्य पहाडी क्षेत्रमा बेसीतिर 2 पटक र पहाडी र उच्च पहाडी क्षेत्रमा 1 पटक लगाउने हुन्छ विशेष गरी अब लगाउने प्रक्रिया अब किसानलाई भनिराख्नु पर्दैन सबै उहाँहरूलाई थाहा छ तर विशेष गरी अब लगाउँदाखेरि अप्नाउने प्रक्रियाहरू चाहिँ मा के सुधार चाहिँ गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले किसानहरूलाई जानकारी गराउन सक्छौँ अब यसमा विशेष गरी अब समयअनुसार विशेष अब हाम्रो यहाँको बर्खे मकै भनौँ अथवा बसन्ते मकै पहाडी क्षेत्रमा लगाउने विशेष अब अहिले बर्खे मकै लगाइन्छ बर्खे मकै वैशाख जेठमा लगाइन्छ प्राय मध्य पहाडी क्षेत्रमा र किसानहरूले यो लगाउँदाखेरि अब जातीय छनौट विशेष सबैभन्दा पहिलो प्राथमिकतामा राख्नुपर्छ र कस्तो किसिमको जातले किसानहरूको क्षेत्रमा कस्तो किसिमको प्रभाव पारिरहेको छ त्यो अनुसार जातीय छनौट गर्न किसानहरूले सक्नुपर्छ अब किसानहरूलाई विशेष प्रथम प्राथमिकता भनेको उत्पादनै हुन्छ र उच्च उत्पादन दिने खालका जातहरू चाहिँ किसानले छनौट गर्न सक्नुपर्छ
अनि त्यस्ता के छन् रमेशजी यो नयाँ जातहरू जसले गर्दा किसानलाई धेरै फाइदा दिन सकोस्
जात त अब हामीले नेपाल कृषि अनुसन्धान परिषदले धेरै नै सिफारिस गरेको छ किसानहरूको लागि विशेष गरी मध्य पहाडी क्षेत्रको लागि र यसमा मध्य पहाडी क्षेत्रको लागि किसानहरूको लागि सिफारिस गरेको जातहरू जस्तै मनकामना एकदेखिको मनकामनाका सेरिजहरू छन् जस्तै मनकामना 1 मनकामना 3, 4, 5, 6 र अहिले हालसालै उन्मोचित नेपाल कृषि अनुसन्धान परिषदबाट चाहिँ मनकामना 7 सेतो मकै पनि छ मध्य पहाडी क्षेत्रको लागि र यी सबै मनकामना सिरिज विशेष गरी मध्य पहाडी क्षेत्रको लागि चाहिँ राम्रो किसानको निम्ति चाहिँ फलदायी रूपमा चाहिँ देखिन सक्ने खालका जातहरू छन् यिनहरू।
अहिले तपाईँले भनिहाल्नुभयो स्थानीय जातको कुरा गरौँ न, पहिला यो जातमा त हामी आउँछौ नै, स्थानीय जात नै किसानले बढी लाउनुको कारण के हो? नयाँ जात लिँदा रिस्क अर्थात त्यो जोखिम नचाहेको हो कि यहाँ के होला भनेर उनीहरू डराएको अवस्था हो? स्थानीय जात नै बढी दोहोऱ्याएको पाइन्छ किसानले, धेरै किसानले।
अब यसमा विभिन्न किसिमका कारणहरू हुन्छन् है। अब कतिपय स्थान जहाँ चाहिँ जुन क्षेत्रमा चाहिँ किसानको पहुँच राम्रो छ, बजारसम्मको पहुँच राम्रो छ, उनीहरू दिन प्रतिदिनको नयाँ चिजबीजहरू जुन निस्किन्छन् त्यसप्रति जानकारी राख्छन्, कृषि सम्बन्धी होइन नयाँ प्रविधि सम्बन्धी जानकारी राख्ने किसानहरूले चाहिँ नयाँ नयाँ जातहरू खोजेर लगाइरहेका हुन्छन्, र जुन जो किसानहरूलाई चाहिँ यस्तो नयाँ प्रविधिहरू सम्बन्धी जानकारी कम छ होइन, उनीहरूले कुनै नयाँ जात खोजिराख्नुभन्दा आफूसँग भएकै स्थानीय जातहरू लगाइरहेका छन्। अब यसमा चाहिँ अब नेपाल सरकारको पनि अथवा कृषि मन्त्रालयले पनि जसरी चाहिँ किसान समक्ष नयाँ निस्किएका प्रविधिहरू पुर्याउनु पर्ने हो, त्यो चाहिँ पुर्याउन नसकेको कारणले गर्दा, त्यो सम्बन्धी जानकारी किसानसम्म नपुगेको कारणले गर्दाखेरि पनि किसानहरूले चाहिँ हालसम्म पनि धेरै ठाउँमा स्थानीय जातमै निर्भर भइरहेको अवस्था चाहिँ जस्तो लाग्छ मलाई।
त्यो भनेको पहिलो कुरा अशिक्षा, दोस्रो कुरा ठाउँ अर्थात् कहाँ पाइन्छ त्यो जातको, त्यो पहिचानको आवश्यकता पनि पर्यो। त्यो दुईटा समस्याले गर्दा उनीहरू पुरानै जात दोहोऱ्याइरहेका छन्।
हजुर, त्यही विशेष त्यही कुरा नै हो होइन। एउटा किसानलाई चाहिँ जानकारी नै छैन नयाँ जात के छ त, कस्तो किसिमको आइरहेको छ भन्ने नै एउटा जानकारी छैन होइन। अर्को चाहिँ कृषि विकासको क्षेत्रका जुन कार्यालयहरू छन्, जुन चाहिँ किसानसम्म पुग्ने कार्यालयहरू छन्, तिनीहरूले किसान उपेक्षित रूपमा चाहिँ जुन चाहिँ हामीले अपेक्षा गरे अपेक्षित रूपमा चाहिँ जसरी किसान माझ पुग्नुपर्ने हो, त्यो रूपमा चाहिँ नपुगेको कारणले गर्दाखेरि पनि किसानहरूले स्थानीयमै निर्भर भइरहेका हुन्।
अब यो नयाँ जातमा पनि अलिक बढी उत्पादन नसक्ने जातका विषयमा कुरा गरौँ न, तपाईँले अहिले भनेकै यी केही जातमध्ये कुन जात लाउँदा अझ बढी किसानले उत्पादन सक्छन् खास गरी मकैबाट?
अब मैले तपाईँलाई मनकामना सिरिजका भने होइन, यस्तै अब देउती छन् होइन, त्यस्तै शीतला भन्ने जात छ, शीतला खासै प्रयोगमा छैन, देउती विशेष छ होइन, त्यस्तै अर्को रामपुर कम्पोजिट पनि राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमबाट चाहिँ सिफारिस भएको जात हो, यो पनि चाहिँ मध्य पहाडी क्षेत्रको लागि उपयुक्त छन्। त्यस्तै पोसिलो मकै 1-2 पनि छन् होइन, यो चाहिँ विशेष प्रोटिनयुक्त गुणस्तरीय मकै भनेर चाहिँ सिफारिस भएको छ। हालसालै पोसिलो मकै 2 पहेँलोमा चाहिँ सिफारिस भएको पनि छ होइन। यी चाहिँ विशेष गरी मध्य पहाडी क्षेत्रको लागि, मैले विशेष गरी मध्य पहाडी क्षेत्रको लागि चाहिँ भनिरहेको छु होइन। त्यस्तै अब तराईको लागि पनि विभिन्न किसिमका जातहरू छन्, अब त्यसमा चाहिँ हाइब्रिडहरू विशेष गरी नार्कले कृषि अनुसन्धान परिषदले सिफारिस गरेका रामपुर हाइब्रिड 2, रामपुर हाइब्रिड 4, 6, 8, 10 पाँचवटा हाइब्रिड चाहिँ तराई भेगको लागि चाहिँ सिफारिस गरेको छ भने, मध्य पहाडी क्षेत्रको लागि हालसम्म एकमात्र खुमल हाइब्रिड 2 चाहिँ सिफारिस भएको छ। तर पनि अपेक्षित मात्रामा चाहिँ किसानमा चाहिँ पुगेको चाहिँ कुनै पनि हाइब्रिड जातहरू छैन।
तपाईँले लाउने कुरा गर्नुभयो, मकैका जात कसरी लाउने, जातका केही नाम लिनुभयो, अब त्यसलाई ती प्रत्येक जातलाई लाउँदा पनि ध्यान दिनुपर्ने होला, मलको कुरा होला, माटोको कुरा होला, समयको कुरा होला, अनि त्यसपछि समय अनुसार फेरि त्यो हेरचाह गर्ने कुरा होला, यस कुरामा पनि अलिकति भनिदिनुहोस् न खासमा कुन जात लाउँदा के कुरामा ध्यान दिने भन्ने।
विशेष गरी अब प्राय जसो यी खुल्ला सेचित जातहरू र हाइब्रिड जातहरू दुईटा वर्गीकरण गरियो भने, खुल्ला सेचित जातमा मैले अघि पनि भनिहालेँ मनकामना सेरिज, देउती होइन, रामपुर कम्पोजिट, यस्ता खुल्ला सेचित जातहरू छन्। यिनी जातहरूमा चाहिँ विशेष गरी अब किसानहरूले हाइब्रिड अथवा वर्णशंकर मकैहरूमा भन्दा केही कम मात्रामा चाहिँ मलखाद प्रयोग गर्दा पनि हुन्छ होइन। विशेष गरी यसमा किसानहरूले विशेष ध्यान दिनुपर्ने अब मलखादमा पनि कमै ध्यान दिएका हुन्छन् होइन। मलखादमा चाहिँ अब उपयुक्त मात्रामा चाहिँ मल पुर्याउनु पर्ने हुन्छ, गोठे मलमा मात्र निर्भर भएर पनि हामीले सोचे अनुसारको उत्पादन हामीले पाइरहेको हुँदैनौँ होइन। त्यस्तै उपयुक्त किसिमका बिउहरू होइन, अब बिउको पनि गुणस्तरीयतालाई चाहिँ मध्यनजर पनि गरेर हामीले लगाउन सक्यौँ भने पनि हामीले राम्रो प्रतिफल प्राप्त गर्न सक्छौँ। अब त्यसमा विशेष गरी अब हाम्रो हावापानीदेखि लिएर होइन कुन क्षेत्र भौगोलिक क्षेत्र कस्तो छ त्यो अनुसारको हामीले जात सुरुमा छनौट गर्नुपर्छ. अब खुल्ला सेचित पनि लगाउन सकियो, अब हामीले हाइब्रिड मकै पनि लगाउन सक्यो. अब खुल्ला सेचितमा चाहिँ अब मध्य पहाड़ी क्षेत्रको लागि अघि मैले भनिहालेँ होइन, अब माटो विशेषलाई चाहिँ ध्यान दिनुपर्छ मकैलाई. मकैको अब किसानले चाहिँ कहिले कुनै कुनै क्षेत्रमा मकै जति लगाए पनि त्यति राम्रो अपेक्षित उत्पादन भइरहेको पाउँदैनन्. किन भन्दाखेरि अब त्यसमा माटोको समस्या हुनसक्छ, माटोको चाहिँ हामीले परीक्षण गर्नुपर्ने हुन्छ. उपयुक्त मकैको लागि चाहिने माटोमा पीएच चाहिँ 5.5 देखि 7.5 चाहिँ मकैको लागि उपयुक्त भनिन्छ. अब त्यहाँको माटोको अवस्था कस्तो छ, किसानले सुरुमा त्यो माटोको लागि परीक्षण गराई, माटोमा यदि चाहिँ अम्लीय किसिमको चाहिँ माटो छ भने हामीले त्यसमा चाहिँ कृषि चुन प्रयोग गरेर माटोको सुधार गर्न सकिन्छ भने, क्षारीय अथवा बेसिक टाइपको चाहिँ माटो छ भने हामीले जिप्सम प्रयोग गरेर पनि सुधार गर्न सकिन्छ. र उपयुक्त मकैलाई चाहिने उपयुक्त पीएच 5.5 देखि 7.5 बनाउन सक्यो भने मकै उत्पादन राम्रो हुन्छ एउटा होइन. अब माटो सुधारको त भइहाल्यो, त्यस पछाडि हामीले बिउलाई विशेष ध्यान दिनुपर्छ. बिउ अब बिउ चाहिँ बिउको उमार शक्ति कस्तो छ, ओजस कस्तो छ त्यो बिउको होइन, त्यसमा पनि ध्यान दिन सक्यो भने कम्तीमा पनि 85% भन्दा माथि उमार शक्ति भएको बिउलाई चाहिँ हामीले लगाइयो भने राम्रो प्रतिफल त्यसबाट प्राप्त हुन्छ होइन. त्यस्तै अब गुणस्तरीय बिउ भइहाल्यो, अब बिउ प्रयोग गर्दा कति जग्गामा कति प्रयोग गर्ने भन्नेलाई कुरालाई पनि ध्यान दिनुपर्छ. विशेष गरी अब 20 देखि 30 केजी प्रति हेक्टर होइन, अथवा 1 देखि 1.5 केजी प्रति रोपनीको रूपमा चाहिँ किसानहरूले बिउ प्रयोग गर्न सकिन्छ है. अब यसमा चाहिँ विशेष गरी अब बिउ प्रयोग गर्दाखेरि पनि बिउको शुद्धता अथवा बिउलाई बिउको चाहिँ ओजस राम्रो राख्नको लागि अथवा त्यसमा रोग किराहरू कम लागोस् भन्नको लागि हामीले बिउलाई उपचार पनि गरेर लगाउन सकिन्छ. अब त्यसमा क्याप्टन अथवा थिराम 2 देखि 3 ग्राम प्रति केजी बिउमा चाहिँ लगाएर हामीले लगाउन सक्यौँ भने पनि विभिन्न किसिमका रोगहरूबाट चाहिँ मकैलाई बचाउन सकिन्छ. त्यस्तै कालो पोकेको समस्या आउन सक्छ, कालो पोकेको समस्या आउने ठाउँमा अथवा कालो पोकेको समस्या देखिने मकैको जात छ भने त्यसमा पनि हामीले त्यस्तो बिउलाई चाहिँ उपचार गर्न सकिन्छ. त्यसमा भाइटाभेक्स अथवा बेबिस्टिन लगभग 2 देखि 2.5 ग्राम प्रति केजी बिउमा चाहिँ उपचार गरेर लगाइयो भने पनि हामीले त्यस्तो रोगबाट चाहिँ छुटकारा पाउन सक्छौँ होइन. त्यस्तो अब लगाउने समयलाई विशेष ध्यान दिनु पर्यो होइन, अब किसानलाई त थाहा भइहाल्छ कुन समयमा लगाउने, आफ्नो एरिया अनुसार मकै लगाउँछन् होइन.
हजुर,
अहिले अब वैशाख विशेष गरी वैशाख लागेपछि मध्य पहाड़ी क्षेत्रमा चाहिँ मकै लगाउने गरिन्छ. वैशाख र कतिपय ठाउँमा जेठको दोस्रो हप्तासम्म पनि लगाइन्छ. अब आकाशे पानीमा निर्भर भएका किसानले कहिले पानी पर्छ त्यो आधारमा वैशाखदेखि जेठको दोस्रो हप्तासम्म मकै लगाइरहेको अवस्था हुन्छ होइन. अब यो त्यही अनुसार अब तराईमा चाहिँ यसमा अलिक फरक छ, तराईमा अब 3 पटकसम्म लगाइन्छ मकै होइन, हिउँदे मकै, बसन्ते मकै र बर्खे मकै गरेर, त्यसमा फरक अलिक फरक छ. मध्य पहाड़ीमा 1 पटक मात्र प्राय लगाइन्छ होइन, र बेसी क्षेत्रमा एउटा चाहिँ बसन्ते एउटा बर्खे गरेर 2 पटकसम्म लगाइन्छ. अब यसमा मैले समय बिउ तथा बिउको उपचार त्यसपछि माटोको सुधार सम्बन्धी कुरा गरेँ. त्यस्तै अब अर्को भनेको मकै लगाउँदाखेरि हामीले कसरी लगाउने भन्ने त्यो कुरालाई पनि अलिकति सुधार गर्न सकिन्छ होइन. अब जस्तै हामीले विशेष गरी कस्तो किसिमको मकैको जात हो, जस्तै अग्लो हुने पात अलि ठूला ठूला हुने खालका छन् भने त्यसको त्यस्तो किसिमको मकैको लगाउने दूरीलाई चाहिँ हामीले विशेष ध्यान दिनुपर्छ होइन. जस्तै किसानहरूले विभिन्न तरिकाले मकै लगाउँछन्, अब कतिपय अलिकति वैज्ञानिक तवरले कृषिमा चाहिँ लागेका किसानहरू छन् भने उनीहरूले लाइन बाई लाइन मकै लगाइरहेका पनि हुन्छन्. कतिपय किसानले चाहिँ आफ्नो पहिलेदेखि लगाइरहेको तरिका जस्तै यतिकै छर्नी खालको छर्नी छराई तरिकाले पनि लगाइरहेको हुन्छन् होइन. अब यसमा चाहिँ विशेष गरी अघि मैले भने अब अग्लो तथा मोटो पात हुने अलिकति झुम्म परेको बोट हुने खालको छ भने त्यसमा एउटा लाइन अथवा एउटा ड्याङदेखि अर्को ड्याङको दूरी 75 सेन्टिमिटरसम्म गर्न सकिन्छ, र एउटा बोटदेखि अर्को बोट अथवा एउटा दानादेखि अर्को दाना हामीले रोप्दाखेरि 25 सेन्टिमिटरको दूरीमा लगाउन सक्यौँ भने हामीले चाहिँ सोचे अनुसारको उत्पादन प्राप्त गर्न सक्छौँ. त्यस्तै अलि होचो खालको जात अथवा विशेष गरी हाल आजकल पाइने बजारमा पाइने वर्णशंकर मकै अथवा रामपुर कृषि अनुसन्धान परिषदबाट चाहिँ सिफारिस भएका वर्णशंकर मकैलाई चाहिँ एउटा हारबाट अर्को हार अथवा ड्याङको दूरी चाहिँ साठीदेखि पैँसठी अथवा सत्तरीसम्म धेरै दूरी गरियो भने त्यतिसम्म गर्न सकिन्छ भने एउटा बोटबाट अर्को बोट चाहिँ 25 सेन्टिमिटरसम्ममा लगाउन सकिन्छ। यसरी अब हामीले सकेसम्म हाम्रो भएको जग्गामा धेरै संख्यामा मकै लगाउन सक्यो भने धेरै मकैबाट चाहिँ उत्पादन पनि धेरै हुन्छ होइन।
अब तपाईँले यति भनिरहँदा मलाई अर्को कुरा सोध्नु बिचैमा सोध्नु मन लागेको चाहिँ यो हामी आकाशे पानीको भरमा धेरै मकै लगाउँछौँ प्राय तराईमा छ सिँचाइ हुन्छ जहाँ धान खेती हुन्छ तर पहाड़मा धेरैको भर भनेको आकाशे पानी हुन्छ। आकाशे पानी पर्यो भने राम्रै मकै हुन्छ परेन भने फेरि त्यो मकै पनि सुकेर जान्छ। अब यो मल र ठ्याक्कै पानीको संयोजन कसरी गर्ने पानी अनुसार मल र मल अनुसार पानी मिल्न त गाह्रै हुन्छ तर पनि कतिसम्म उनीहरूले त्यो पुर्याउन सके भने राम्रो आम्दानी होला।
अब सकेसम्म हामीले वैज्ञानिक तवरबाटै खेती गर्दा राम्रो होइन। अब आकाशे पानीमै निर्भर भएको किसान जहाँ चाहिँ सिँचाइको सुविधा नै छैन अब त्यहाँ चाहिँ सकेसम्म पानी परेको अवस्थामा आज पानी पर्यो भने भोलिसम्ममा हामीले मकै खेती गर्न सक्यो र हामीलाई उपयुक्त मात्रामा चाहिँ मैले भने अनुसारका माटो सुधारदेखिका मलको प्रयोगको अहिले म भन्छु होइन। अब यसको संयोजन यसरी नै गर्ने भन्ने भन्दा नि अब पानी सिँचाइको सुविधा नभएको ठाउँमा चाहिँ पानी कहिले पर्छ र हामीले कहिले मकै लगाउन सकिन्छ त्यसैमा निर्भर हुन्छ होइन। अब त्यसमा सकेसम्म अब पानी कम पर्ने ठाउँमा चाहिँ विभिन्न किसिमका अब जातहरू सिफारिस भएका छन् जस्तै यी सुक्खा सहन सक्ने जात होइन अब सुक्खा सहन सक्ने जात कुनै ताप सहन सक्ने जातहरू छन् यिनी जातहरू चाहिँ हामीले प्रयोगमा ल्याउन सक्यौँ भने त्यो एरिया त्यो क्षेत्रमा चाहिँ कम पानी परेको अवस्थामा पनि हामीले उचित किसिमको उत्पादन लिन सक्छौँ।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी धानको ब्याड राख्ने विधि र मकै बाली लगाउने तरिकाका विषयमा छलफल गरिरहेका छौं। मकै बाली लगाउँदा उन्नत जातका बिउ छान्दा ध्यान दिनुपर्ने कुरा र मकै बालीको उत्पादन बढाउने विषयमा नारका मकै बाली विज्ञ रमेश आचार्यसँगको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आजको कार्यक्रममा हामी मकै बाली लगाउने तरिका मकैका उन्नत जातका बिउ छान्दा ध्यान दिनुपर्ने कुरा र मकै बालीको उत्पादन बढाउने विषयमा मकै बाली विज्ञ रमेश आचार्यसँग छलफल गरिरहेका छौं।
अब मल खातमा जाउँ न तपाईँले अघि भन्दै हुनुहुन्थ्यो मल खातमा के गर्ने कसरी गर्ने।
अब विशेष गरी किसानले चाहिँ गोठे मल मात्र प्रयोग गर्छन् होइन। अब मल खादमा पनि विभिन्न किसिमका मल खादहरू हामीले प्रयोग गर्न सकिन्छ र प्रयोग गर्नु पनि पर्छ। हाल अब वर्णशंकर मकैको कुरा गर्ने हो भने वर्णशंकर मकैले चाहिँ अलि बढी मल खोज्छ हाम्रो उन्नत मकै र स्थानीय जातका मकैभन्दा अलि बढी चाहिँ बढी उत्पादनको निम्ति चाहिँ रासायनिक मलहरू पनि हामीले चाहिँ प्रयोग गर्नुपर्ने हुन्छ त्यस्तामा होइन। विशेष गरी मकैमा अब मध्य पहाड़ी क्षेत्रमा नाइट्रोजन फोस्फोरस र पोटास यो तीनटा चाहिँ विशेष मकैलाई चाहिने चाहिँ पोषक तत्व हो होइन। अब यो माटोबाट नै प्राप्त गर्ने हो त्यसैले हामीले माटोमा यी प्राप्त गर्नको लागि गोठे मलको साथसाथै हामीले विभिन्न किसिमका यी रासायनिक मलहरू पनि प्रयोग गर्नुपर्छ। गोठे मल 10-15 टन प्रति हेक्टरको रूपमा चाहिँ हामीले प्रयोग गर्न सक्छौँ होइन। अब त्यो साथसाथै हामीले नाइट्रोजन मकैलाई एकदम आवश्यक पर्ने भनेको नाइट्रोजन अब यो चाहिँ विशेष गरी मध्य पहाड़ी क्षेत्रको लागि उन्नत मकैको लागि 120 किलो नाइट्रोजन प्रति हेक्टर भनिन्छ होइन। त्यो भनेको लगभग 10 किलो 700 ग्राम युरिया हामीले चाहिँ प्रतिरोपनी है त्यो चाहिँ प्रतिरोपनी प्रयोग गर्यौँ भने नाइट्रोजन चाहिँ मकैलाई पुग्छ है। त्यस्तै डिएपी प्रयोग गर्दा 6 किलो 600 ग्राम होइन 6.5 किलोदेखि 6 किलो 600 ग्रामसम्म प्रतिरोपनी प्रयोग गर्न सकिन्छ। त्यस्तै अर्को म्युरेट अफ पोटास भन्ने हुन्छ एमओपी अथवा पोटासको लागि होइन पोटासियम चाहिँ मकैको लागि दिनको लागि हामीले 3 किलो 400 ग्राम अथवा 3.5 किलो जति चाहिँ हामीले पोटास एमओपी प्रयोग गर्यौँ भने मकैलाई चाहिँ उपयुक्त हुन्छ। यो चाहिँ विशेष गरी खुल्ला सेचित जातहरूको, त्यस्तै हाइब्रिडको लागि जस्तै डिएपी र पोटास चाहिँ लगभग उही मात्रामा र अलिकति युरिया चाहिँ अलिकति बढी मात्रामा, नाइट्रोजन अलिक बढी मात्रामा चाहिँ प्रयोग गर्नुपर्ने हुन्छ। त्यसमा चाहिँ लगभग 180 किलो प्रति हेक्टर को रूपमा चाहिँ हामीले सिफारिस गरिएको छ कृषि अनुसन्धान परिषदले। त्यो गर्दाखेरि लगभग 17 किलो 300 ग्राम चाहिँ प्रतिरोपणीको रूपमा चाहिँ आउँछ होइन। अब त्यसमा अब यी त भइहाल्यो। अब यो डिएपी र पोटास हामीले अन्तिम पटक जग्गा तयारी गर्दाखेरि मकै लाउनुभन्दा अगाडि हामीले माटोमा प्रयोग गरिन्छ होइन। र युरियाको केसमा चाहिँ युरिया अघि मैले भने 10 किलो 700 ग्राम छ भने त्यो 10 किलो 700 ग्राम एकैपटक प्रयोग गरिँदैन, त्यसलाई चाहिँ आधी, त्यसको आधी लगभग आधी अब 5 किलो 350 ग्राम अथवा 5.5 किलो प्रयोग गरिएर बाँकी भएको चाहिँ त्यो युरिया मल चाहिँ हामीले पहिलो गोडाईको अथवा हामी भनौँ घुँडाको घुँडा उचाइसम्म पुग्दाखेरिको अवस्थामा जुन मकै हुन्छ त्यति बेलाको गोडाईको अवस्थामा हामीले चाहिँ उकेरा दिने बेलामा चाहिँ टप ड्रेसिङ गर्दाखेरि लगाउन सकिन्छ होइन। र एक पटक र अर्को चाहिँ हामीले धान चमर निस्कनुभन्दा केही समय पहिले चाहिँ हामीले प्रयोग गर्न सकिन्छ। अब यसमा यसरी युरिया चाहिँ 3 पटकसम्म प्रयोग गर्दाखेरि राम्रो मकैलाई होइन, अथवा 2 पटकसम्म प्रयोग गर्दाखेरि पनि खासै फरक चाहिँ पर्दैन।
हामीले अहिले जसरी किसानले मकै लाइरहेका छौँ, खेती गरिरहेका छौँ, त्योभन्दा राम्रो ढंगले कसरी गर्न सकिन्छ? अर्थात हामीले अहिले गरिरहेको खेती किसानीबाट फरक ढंगले फरक तरिकाले उत्पादन लिन के गर्न सकिन्छ, सुधार के गर्न सकिन्छ, आयाम के थप्न सकिन्छ, त्यो पनि भनिदिनुहोस् न।
अब यसमा विशेष गरी किसानले ध्यान दिनुपर्ने भनेको अब पहिलेदेखि गर्दै आएको जुन प्रक्रिया छ होइन, त्यसलाई थोरै रूपमा मात्र परिवर्तन गरे पनि किसानले चाहिँ यथेज्ञ आफूले सोचे अनुसारको चाहिँ उत्पादन पाउन सक्छन् है। यसमा साधारण रूपमा अब सुरुमा माटोको अवस्था पहिचान गरेर, माटो परीक्षण गरेर, माटो सुधार गरेर लगाउन सकियो भने होइन, माटो सुधार गरिसके पछाडि उचित किसिमको जात छनौट गरेर त्यो जात पनि त्यसको बिउको गुणस्तरलाई चाहिँ मध्यनजर गर्नु पर्यो होइन। त्यस्तै हामीले त्यो बिउलाई उपचार गरेर लगाउन सकियो होइन, र उचित किसिमको चाहिँ मलखाद प्रयोग गर्न सकियो भने होइन, र हामीले लगाउने तरिका अब अहिले चाहिँ विभिन्न किसिमका वैज्ञानिक औजारहरू प्रयोग गरेर पनि मकै लगाइन्छ होइन। त्यसपछि कर्न प्लान्टर छ, त्यस्तै अब तराई क्षेत्रमा चाहिँ सिड ड्रिल मेसिनहरू प्रयोग गरेर पनि लगाइन्छ होइन। अब यसरी पनि अब अलिक ठूलो फाँट भएको जग्गामा चाहिँ हामीले मेसिनरी औजारहरू प्रयोग गरेर पनि हामीले उन्नत तरिकाले चाहिँ अथवा वैज्ञानिक तवरले चाहिँ खेती गर्न सकिन्छ।
त्यस्तो औजारमा के पर्छन्?
एउटा अब मानिसले अब हातैले लगाउन सक्ने, किसानले हातैले लगाउन सक्ने चाहिँ कर्न प्लान्टर छ होइन। त्यस्तै अब अर्को चाहिँ अब हामीले माटो चाहिँ काठे हलोले गोरुले तानेर जोतिन्थ्यो भने अब ट्र्याक्टरहरू प्रयोग गरेर पनि हामीले माटोलाई चाहिँ फोर्नलाई होइन, माटोलाई चाहिँ धुलो बनाउनको लागि सहज हुने खालका विभिन्न किसिमका औजारहरू प्रयोग गर्न सकिन्छ। माउल बोर्ड हलो भन्ने होइन, त्यस्तो प्रयोग गरेर पनि गहिरोसम्म चाहिँ हामीले खनजोत गर्न चाहिँ सकिने अवस्था छ।
त्यो औजारको कुराहरू भयो। अब यो बाहेक अरू के कुरामा थप अलि जोड दिने जसले गर्दा राम्रो फल उत्पादन नसकियोस् मकैबाट?
विशेष गरी हामीले उचित ठाउँको लागि सिफारिस भएका, नेपाल कृषि अनुसन्धान परिषदले सिफारिस गरेका होइन उत्कृष्ट जातहरू हेरेर, उत्कृष्ट जातको चाहिँ पहिचान गरेर आफ्नो क्षेत्रमा कुन उचित हुन्छ होइन, त्यो जातहरूलाई हामीले छनौट गरेर लगाउन सकियो भने सबैभन्दा राम्रो चाहिँ प्रतिफल चाहिँ यसैबाट प्राप्त गरिन्छ। विशेष गरी अब हामी उत्पादनलाई नै बढी प्राथमिकता दिन्छौँ र देशको चाहिँ परिस्थिति हेर्ने हो भने र सरकारको विभिन्न किसिमका पोलिसीहरूले चाहिँ हाइब्रिड मकैमा चाहिँ हामी लाग्नै पर्ने हुन्छ र विकसित देशहरू पनि जुन अवस्थामा जुन प्रतिफल प्राप्त गरे भएका छन् उत्पादन र उत्पादकत्वमा, त्यो चाहिँ हाइब्रिडमा चाहिँ रूपान्तरण भएरै प्राप्त गरेका हुन् र यो हामी स्थानीयमै निर्भर भएर चाहिँ हामीले त्यो उत्पादन प्राप्त गर्न सक्दैनौँ भन्ने छ। त्यसैले हामीले सकेसम्म स्वदेशबाटै, स्वदेशी संस्था नेपाल कृषि अनुसन्धान परिषदबाट सिफारिस भएका हाइब्रिड मकै, जस्तै खुमल मध्य पहाड़ क्षेत्रको लागि खुमल हाइब्रिड 2, यस्ता मकैहरूलाई प्रोत्साहन गरेर किसान समक्ष यो पुर्याउन सकियो भने किसानले उत्कृष्ट उत्पादन लिन सक्छन्। जस्तै खुमल हाइब्रिड 2 8.5 टन प्रति हेक्टर कम्तीमा पनि उत्पादन प्राप्त गर्नेछ। जस्तै स्थानीय मकै लाइयो भने 2-3 टन, धेरैमा 4 टनसम्म मात्र प्राप्त गर्छन् भने झन्नै 2 गुणा उत्पादन चाहिँ हामीले जात मात्र परिवर्तन गर्दा पनि प्राप्त गर्न सक्छौँ भने हामी किन त्यसमा नजाने, होइन? सरकारले त्यो किसिमको पोलिसी ल्याउनुपर्छ र अन्तर्राष्ट्रिय स्तरबाट आएका बहुराष्ट्रिय कम्पनीका वर्णशंकर मकैहरू चाहिँ नेपालमा दिनानुदिन बढ्दो क्रममा चाहिँ भित्रिँदो छ, होइन? अब यसमा पनि नेपाल सरकारले चाहिँ एउटा उचित किसिमको चाहिँ पोलिसी बनाएर यस्तो बहुराष्ट्रिय कम्पनीका हाइब्रिडलाई मात्र प्रोत्साहन गर्ने हो कि स्वदेशी नेपाल राष्ट्र, नेपाल सरकारले खर्च गरेको नेपाल कृषि अनुसन्धान परिषदबाट विकसित भएका जातहरूलाई चाहिँ प्रोत्साहन गरेर अगाडि बढ्ने हो, त्यसमा चाहिँ उचित किसिमको पोलिसी बनाउन सक्यो भने चाहिँ किसानहरूले पनि धेरै फाइदा प्राप्त गर्न सक्छन् जस्तो लाग्छन्।
हस्, यो महत्वपूर्ण समयका लागि र यो खास गरी मकै लगाउने विधि प्रक्रिया र सबै अवस्थाका बारेमा जानकारी दिनुभयो पर्याप्त, यसका लागि धेरै धन्यवाद तपाईँलाई।
हस्, तपाईँलाई पनि मकै सम्बन्धी सानो भए पनि जानकारी दिनको लागि, किसान समक्ष पुर्याउनको लागि मलाई समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अब चाहे जति कुरा चाहिँ हामीले किसानसम्म पुर्याउन सकेका छैनौँ, होइन? आगामी दिनमा आशा गरौँ नेपाल कृषि अनुसन्धान परिषदबाट विकास भएका प्रविधिहरू चाहिँ किसान समक्ष पुग्नेछ र नेपाल सरकार, कृषि मन्त्रालयले पनि नेपाल कृषि अनुसन्धान परिषदको चाहिँ आवश्यकता चाहिँ कृषिमा, कृषि विकासको निम्ति कृषि अनुसन्धानको आवश्यकता चाहिँ ज्यादै नै रहन्छ भन्ने कुरा चाहिँ महसुस गर्नेछ भन्ने चाहिँ हामीले आशा गर्न सक्छौँ।
उहाँ हुनुहुन्थ्यो मकैबाली विज्ञ रमेश प्रसाद आचार्य। मकैबाली लगाउने तरिका, बिउ छान्दा ध्यान दिनुपर्ने कुरा र मकैबालीबाट बढ़ाउन सकिने उत्पादनका विषयमा छलफल गर्दै उहाँसँगको यो कुराकानीसँगै कृषि विशेष कार्यक्रम बदलिदो नेपालको आजको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी सुरेश महर्जनसँगै म विष्णु विश्वकर्मा पनि विदा हुन्छु। नमस्कार।